नमस्कार, कार्यक्रम जीवन साथीको आजको नयाँ श्रृङ्खलामा तपाईँलाई हार्दिक स्वागत छ। म गोकुल भण्डारी। कार्यक्रम जीवन साथी तपाईँ हरेक साताको आइतबार ठिक यसै समयमा सुने जितिन्छ सामुदायिक रेडियो विजय एफएम 101.6 मार्फत सुन्न सक्नुहुन्छ। त्यसै गरी यो कार्यक्रम तपाईँ www.vijayfm.org.np लगन गरेर अथवा एन्ड्रोइड मोबाइल प्रयोगकर्ताहरूले विजय एफएमको एप्सबाट पनि यो कार्यक्रम सुन्न सक्नुहुन्छ। कार्यक्रम जीवन साथीमा हामीले त्यस्ता एक जोडीसँग कुराकानी गर्छौँ जसले समाजमा सकारात्मक सन्देश प्रवाह गरिरहेको छ। ती जोडीसँग हामीले विशेष गरेर माया, प्रेम र पारिवारिक विषयमा रहेर कुराकानी गर्ने गर्छौँ। आउनु श्रोता आफन्त, सदा झैँ आजको कार्यक्रम जीवन साथीमा पनि हामीले भरतपुर महानगरपालिका वडा नम्बर 9 शरदपुर चितवनमा बस्नुहुने एक दम्पतिसँग कुराकानी गर्दैछौँ। भरतपुर महानगरपालिका वडा नम्बर 9 शरदपुर चितवनमा बस्नुहुन्छ विष्णु प्रसाद कण्डेल र सीता देवी कण्डेल। विष्णुजी पेसाले परम्परागत कृषि एवं पशुपालन व्यवसायमा आबद्ध हुनुहुन्छ। सीताजी गृहिणी हुनुहुन्छ, पेसाले उहाँ पनि परम्परागत कृषि एवं पशुपालन व्यवसायमै आबद्ध हुनुहुन्छ। आजको कार्यक्रम जीवन साथीमा हामीले उहाँहरू विष्णु प्रसाद कण्डेल र सीतादेवी कण्डेलसँग उहाँहरूको दाम्पत्य जीवनको बारेमा कुराकानी गर्दैछौँ। कार्यक्रममा लागौँ कुराकानीतर्फ। कार्यक्रममा यहाँहरू दुवैजनालाई स्वागत छ।
हजुर, धन्यवाद।
धन्यवाद हजुर।
आराम हुनुहुन्छ?
हजुर आरामै। हजुरलाई?
मलाई पनि ठिकै छ। आजभोलि दिनचर्या चाहिँ कसरी बितिरहेको छ, केमा व्यस्त हुनुहुन्छ आजभोलि?
आजभोलि घरमै बस्ने, अब छोरी कान्छी छोरी पढ्न जान्थेन, आउँछन् बाबु उता विदेशमै पढाएकै भिसामा गएको आयरल्यान्डतिरै। अब फागुनको लास्टतिर अथवा पहिला हप्ता आउने कुरो छ। अब यस्तै बितिरहेछ घरकै रहनसहन।
सीता देवीजी
हजुर
आराम हुनुहुन्छ?
हजुर।
तपाईँको दैनिकी चाहिँ कसरी चलिरहेको छ?
म अब बिहान उठ्ने, अब घरको धन्दा गर्ने, एउटा भैँसी छ दुहुने, कुँडो खुवाउने, त्यही नै हो।
आजको कार्यक्रम जीवन साथीमा हामीले तपाईँहरू बिचको माया, प्रेम र पारिवारिक विषयमा प्रत्यक्ष कुराकानी गर्दैछौँ। यो कुराकानीको लागि तपाईँहरू दुवैजना तयार हुनुहुन्छ?
हजुर।
सीताजी
हजुर,
उसो भए म चाहिँ कुराकानी जीवन साथीकै प्रसङ्गबाट सुरुवात गरौँ। जस्तो जीवन साथी भन्ने बित्तिकै विवाहको कुरा आउँछ। खासमा नेपालमा चाहिँ विभिन्न खाले विवाह गर्ने चलन, संस्कार, तरिकाहरू छन्। जस्तो मागेर गरिने विवाह छ, भागेर गरिने विवाह छ, प्रेम विवाह छ, होइन, यता कता जातीय प्रथा अनुसार चोरेर गरिने विवाह, र अहिले पछिल्लो समयमा आएर यो अदालती विवाह पनि प्रचलनमा आइसकेका छ। तपाईँहरू दुईजना चाहिँ विवाह गर्दाखेरि मागी विवाह गर्नुभयो कि प्रेम विवाह गर्नुभयो?
हामीहरूले मागी विवाह नै गरियो। ऊ 14 वर्षकी थिए, म माग्ना गाउँकै एकजना दाइलाई लिएर गएथेँ। पहिला हेर्न भनेर गएँ, अनि त्यो दिन त्यतिकै देखेर मात्रै फर्कियो। अनि यिनलाई बाटोमा आँगनमा देखेपछि बहिनी पानी ल्याऊ त भनेको, ऊ चाहिँ नबोलिकन मम्मी पानी दिन त भनेर सट्टभित्र गइहालेँ कि। अनि त्यो दिन त्यतिकै फर्केर आइयो। अनि अलि पछि चाहिँ फेरि 10-12 दिनपछि घर टिकट अलै गरेर आइयो।
भनेपछि त्यो घरमा सुरुमा चाहिँ विवाहको प्रसङ्ग कसरी चल्यो त?
सुरुमा त अब मेरो गाउँकै छिमेकी दाई हुनुहुन्थ्यो, नाताले त छोरा पर्नुहुन्छ तर उमेरले चाहिँ दाई, आठैमा हुनुहुन्थ्यो, अमृत प्रसाद कणेल भन्ने। अनि प्रसङ्ग चलिरहेको थियो बिहा गर्नुपर्छ भन्ने कुरो। फेरि मेरो त सेकेन्ड म्यारेज हो यो, पहिलाको डेट भएर अनि सेकेन्डमा म्यारेज गर्दाखेरि अनि उहाँसँग प्रसङ्ग चलिरहेको थियो घरमा। अनि उहाँले ल जाम हिँड्नुहोस् भरतपुर जाम, केटी हेर्न भन्नुभएको थियो। अनि उहाँसँग जाँदाखेरि पहिलोचोटिमै कुराकानी भयो, अनि फेरि 10-12 दिनपछि गएर टिकटहरूलाई गरेर आइयो।
पहिलो विवाह चाहिँ के भयो नि?
पहिलो विवाह बच्चा थियो पेटमा, म बाहिर पन्जाबतिर थिएँ, त्यही बेलामा एक्सपायर भएन भएपछि अनि फेरि 1 वर्षपछि म्यारेज गरेको 45 सालमा। पछि दोस्रो विवाह चाहिँ 45 साल फागुन 4 गते।
सीता देवीजी
हजुर,
तपाईँको घरमा चाहिँ त्यो विवाहको प्रसङ्ग कसरी चल्यो नि?
खै मलाई त थाहै थिएन, म त 14 वर्षको थिएँ।
घरमा भन्नुभयो होला नि त बुबा आमाले, ल छोरी तिम्रो चाहिँ विवाह गरिदिने बेला भयो, अथवा चाहिँ यसो विवाहको प्रसङ्ग चलिया छ, फलान ठाउँबाट केटाहरू माग्न आइराखेका छन् भन्ने त्यस्तो केही भन्नु भएन?
त्यो भने पनि हाम्रो त अब हामीले भनेर हुन्थेन, बाबाहरूले जे गर्नुहुन्थ्यो त्यही बाबाहरूकै निर्णयमै भयो।
उनलाई थाहै थिएन, अब बुवाले नै एकैचोटि टिकाटाला गरिदिने बेलामा अनि ल छोरी आइज टिका लगाउन भनेर भन्दै हुनुहुन्थ्यो उसलाई, अनि ऊ चाहिँ उँ गर्दै कुमठोक्दै भित्र बसेर चाहिँ देखाएको थिएँ मैले त्यतिखेर। हामीहरूलाई लगाइदिनु भयो बाहिर, हामीहरू 5-6 जना थियौँ कि 2-3 जना थियौँ, 3 जना मात्रै थियौँ सायद, अनि लगाइदिनु अनि भित्र गएर छोरीलाई बोलाएर लगाइदिइहाल्नु भयो, अनि पछि बिहाको मिति त हो के।
तपाईँ त उमेरले चाहिँ 14 वर्षको भनेर भन्नुभयो क्यारे होइन, त्यो बेला भनेको सानै उमेर हो, तपाईँलाई चाहिँ हेर्न भनेर पनि आउनु भएको रहेछ विष्णुजी। मेरो चाहिँ विवाह हुँदैछ, मलाई हेर्न आउनु भएको हो उहाँ भन्ने तपाईँलाई त्यो अड्कल थियो कि थिएन?
त्यो त पछि भनेपछि थाहा भयो,
पहिला चाहिँ थाहा थिएन।
पानी मैले पानी मागिरहेको थिएँ अनि उनले आँगनबाटै मम्मी पानी दिनु त होइन, आफ्नै मम्मीलाई बोलाएर अनि सासूआमाले ल्याएर पानी दिनुभएको थियो,
मैले दिन हुन्थेन त्यही भएर।
जस्तो यो विवाह गर्दाखेरि आजभोलि त यसो केटाकेटी देखभेट गर्ने, कुराकानी गर्ने होइन, मन पर्यो मन परेन अथवा चाहिँ आफ्ना कुराहरू राख्ने सबै कुराहरू मिलाउने हुन्छ नि, त्यो बेला तपाईँको चाहिँ समयमा त्यस्तो थिएन?
थियो होला अलि उमेर भएकोलाई त,
हजुर
अब आफू त बच्चै भयो, हाम्रो बाबाहरूकोमा चाहिँ बुवा आमाले निर्णय गरेर देसी हुन्थ्यो, हामीलाई सोध्ने चलनै थिएन।
त्यो विवाह भन्ने कुरा थाहा पाइसके पछाडि यसो चाहिँ उहाँ तपाईँकोमा पनि जानुभयो क्या अरे होइन, यसो कुराकानी गर्न पाए हुन्थ्यो, एकचोटि हेर्न पाए हुन्थ्यो केटा कस्तो रहेछ भन्ने लाग्यो कि लागेन?
नै लागेन मलाई त केही नै, म बिहा गरेर घर गएपछि त चुङ्गेली मान्छे।
घरमा गएर बिहा गरेपछि पनि आँगनमा गएर बहिनीहरूसँग नन्दहरूसित,
हजुर
उसकै उमेरको मेरो माइली बहिनी,
हजुर
अनि कान्छी बहिनीसित बाटोमा चुङ्गी जामा लाएर मजाले फरक लाएर चुङ्गी खेल्ने घर घर त्यस्तो गएको थिएँ।
विवाह चाहिँ कसरी गर्नुभयो, सामान्य रूपले गर्नुभयो कि धुमधामसँग गर्नुभयो?
धुमधाम भन्नाले यता ससुरालीबाट राम्रै हो, तर मैले चाहिँ जम्मा 6 जना मात्रै जन्ती लिएर गएको थिएँ, एउटा अटोमा जति अट्छ अट्छ, अनि धेरै लगिनँ मैले।
जन्ती चाहिँ कहाँ जानुभएको थियो उहाँको चाहिँ माइती चाहिँ?
माइती यहाँ बसिनी जागृत चोक हुनुहुन्थ्यो, भरतपुर जागृत चोक, म चाहिँ आन्दापुर पञ्चरत्न फिड अगाडिबाट त्यतिखेर आन्दापुरमै बस्थेँ, अनि आन्दापुरबाट त्यही एउटा अटोमा विक्रम टेम्पो चल्थ्यो त्यतिखेर, त्यही एउटा टेम्पोमा जतिजना अट्यो त्यतिजना नै लिएर आएको थिएँ मैले, 6-7 जना बढीमा। पहिला पनि मैले त्यस्तरी गरेँ हो, किन अन्त यो बिहामा बढी खर्च गरेर देखाउनु बेकार हो, कमाउनु त गाह्रो हुन्छ नि, खर्च गरेर फोकटे हो कि, अब मान्छेलाई एक दिन राम्रो खुवाए पनि जति मिठो खुवाए पनि एउटा दोष लगाएरै जान्छन् है, अब के बिरुवा भन्छन् कि चर्को रहेछ भन्छन्, अन्त धेरैजना हुँदा अब दाजुभाइ मात्रै जाने 5-7 जना अनि लिएर आउने भनेर अनि त्यसरी नै गइयो।
सीता देवीजी, जब तपाईँहरू वैवाहिक बन्धनमा बाँधिनुभयो होइन, त्यस पछाडि श्रीमान श्रीमतीको बिचमा कुराकानी त भयो, सुरुमा कुराकानी हुँदाखेरि कसले पहिला बोलाउनु भयो, तपाईँले बोलाउनु भयो कि विष्णुजीले बोलाउनु भयो?
उहाँले नै बोलाउनु भयो, मलाई त थाहा छैन
के भनेर बोलाउनु भएको थियो, सम्झिनु भएको छ?
नै म यादै होइन,
त्यतिखेर बोल्दाखेरि एकचोटि भित्र खाना खाने बेलामा आमाले बोलाउनु भएको थियो भित्र, अनि सँगै बोलाउनु भयो खाना, अनि खाना खाँदा खाँदै त्यति बोल्न मलाई पनि अड लाग्थ्यो, अनि आमाले खाना पस्किने थप्ने बेलामा लास्टमा खाइसकेपछि फेरि उसको खाना सकेपछि थप्ने बेलामा उसले बोल्न नसकेर थाल यसरी सानो प्लेट नै यता तान्दाखेरि त्यो खाना भुइँमा खसेको थियो कि आमाले दिएको खाना चाहिँ, त्यस्तो गरेको थियो बोल्न नसकेर, त्यस्तो लाज मानेर बोल्न नसकेर।
भनेपछि सुरु सुरुमा बेसरी लजाउनु हुन्थ्यो कि?
हजुर।
अनि त्यो सुरु सुरुमा चाहिँ तपाईँहरू जब नवदम्पति हुनुहुन्थ्यो होइन, भर्खर भर्खर विवाह भएको थियो, तपाईँ त उमेरले सानै हुनुहुन्थ्यो, सुरु सुरुमा यसो श्रीमान श्रीमती बिचमा कुराकानी हुँदाखेरि छलफल हुँदाखेरि के को विषयमा कुराकानी गर्नुहुन्थ्यो?
केही पनि हुन्थेन, आमाहरू नै हुनुहुन्थ्यो, हराउनुहुन्थ्यो,
त्यही पनि हुन्छ नि त नयाँ बुढाबुढी, यसो चाहिँ घर परिवारको विषयमा अथवा चाहिँ आफ्नो चाहिँ भावी दाम्पत्य जीवनको विषयमा अथवा कहीँ कतै व्यापार व्यवसाय अथवा घुम्न जाने विषयमा केही कुराहरू हुन्छन् नि नवदम्पतिमा, त्यस्तो कुरा केही भयो कि भएन तपाईँहरू बिचमा?
त्यस्तो गफै भएन, त्यस्तो अब बच्चा पनि निकाल्ने उसले अनि गफ पनि नगर्ने, कहिले काहीँ बोल्यो भने सर्टकटमा छुट्याइदिने कि कुरा, एक शब्दमै छुट्याइदिने अनि बोल्नै नपर्ने धेरै, अनि पछि बोल्न लागेको त बाबु जन्मेपछि बल्ल, छोरो जन्मेपछि बल्ल, अनि अब के गर्ने के गर्ने, जागिर खाने कि काम गर्ने कि, यस्ता कुराहरू बल्ल पछि हुन थाले बाबु जन्मेपछि।
भनेपछि सुरु सुरुमा चाहिँ खासै त्यस्तो छलफल भएन?
भएन
भएन।
अलिकति तपाईँहरू बिचको राम्रो नराम्रो बानी व्यवहारको बारेमा कुराकानी गरौँ होइन। जस्तो राम्रो बानीको विषयमा कुराकानी गर्दाखेरि तपाईँहरू बिचको यो माया, यो प्रेम, यो सद्भाव, यो समीप्यता अझै बढ्दै जान्छ भने, नराम्रो बानीको विषयमा कुराकानी गर्दाखेरि तपाईँहरू दुवैजनाले एकले अर्काको नराम्रो पक्ष थाहा पाउनुहुन्छ र त्यसलाई सुधार गर्ने अवसर पनि पाउनुहुन्छ। म चाहिँ सीता देवीजीबाटै सुरुवात गरौँ। जस्तो तपाईँलाई लागेको, तपाईँले महसुस गरेको होइन, आजसम्म आइपुग्दाखेरि मेरो श्रीमानको यो चाहिँ बानी असाध्यै राम्रो छ, उहाँका धेरै बानीहरूमध्ये मलाई यो बानी साह्रै मनपर्छ भन्ने लागेको, उहाँको एकदम राम्रो बानी चाहिँ के छ?
सबै राम्रै छ।
त्यो राम्रो मध्येमा पनि हुन्छ नि, मलाई यो चाहिँ बानी साह्रै राम्रो छ, उहाँको यो बानीले चाहिँ मेरो मन छुन्छ भन्ने त्यस्तो हुन्छ नि कसैको बानी?
होइन, केही पैसा सैसा भयो भने चाहिँ साथमा नि नराखिकन दिने बानी छ, त्यही आफूले मागेको खण्डमा।
हजुर, साथमा पैसा कहीँ कतैबाट आयो भने सबै तपाईँलाई दिनुहुन्छ। यो बाहेक चाहिँ अरू राम्रो बानी?
अब सबै राम्रै छ, अब के राम्रो के नराम्रो।
मान्छेको चाहिँ सुधार गर्नुपर्ने बानी पनि हुन्छ नि, तपाईँको नजरमा उहाँको कमजोरी पक्ष केही देख्नु भएको छ?
अलिक छिटो बोल्नुहुन्छ, ढिलो बोल्नु भन्छु म, त्यही हो। केही कुरा बोल्नु पऱ्यो भने छिट्टै निर्णय गर्ने के।
हजुर, त्यो बाहेक अरू चाहिँ नराम्रो बानी केही देख्नु भएको छैन?
अरू त सबै राम्रै छ।
विष्णुजी,
हजुर,
भनेपछि पैसा कहीँ कतैबाट आयो भने झ्याप्प दिइहाल्नुहुन्छ?
हजुर, होइन, मेरो पकेटमा छ, जसले मागे पनि दिन्छु, उहाँले राखिदिनु पकेटमा। बाटामा कोही माग्ने मान्छे आयो भने पनि पकेटमा छ पर्समा मेरो पैसा भने मैले दिन्छु, 50-100 जति छ, त्यसलाई खाना पुग्ने हिसाबले दिएर पठाइदिन्छु।
होइन, त्यो बाहिरकोलाई दिने पैसा र घरको जीवनसाथीलाई दिने अलिक फरक होला नि त?
घरको त छुट्टै हुन्छ, आएको अब सम्पत्ति नै घरैको हो नि, होइन, छोराछोरी श्रीमती सबै मेरै सम्पत्ति हो नि, अन्त पैसा मैले राख्नुपर्ने त आवश्यकै छैन।
अलि छिटो पनि बोल्नुहुन्छ भनेर भन्नुभयो,
म यताउता कहीँ कसैसँग गफ गर्दाखेरि एकदम छिटो पनि बोल्छु र अनि निर्णय डिसिजन लिनु पऱ्यो भने म आफै एक्लै डिसिजन लिइहाल्छु कि झ्याप्पै।
हजुर,
त्यही हो बानी, सल्लाह मैले कसैसँग पनि गर्दिनँ, सल्लाह नलिकन डिसिजन दिइहाल्छु कि उतिखेरै, अनि फेरि गएर पछि पछुता हुन्छ, म आफैलाई आफैले महसुस गर्छु।
हजुर,
छिटो बोल्ने कारणले गर्दा पछि म आफैलाई अलिक पछुता हुन्छ फेरि।
तपाईँलाई लागेको, तपाईँले महसुस गरेको होइन, मेरी जीवन सङ्गिनीको, मेरी श्रीमतीको यो चाहिँ बानी साह्रै राम्रो छ, उनका धेरै बानीहरूमध्ये मलाई यो बानी मनपर्छ भन्ने लागेको, तपाईँको नजरमा उहाँको राम्रो बानी चाहिँ के छ त?
होइन, राम्रो त अब सबै कुराहरू राम्रै छ, अब टाइममा खाना खुवाउने, चिया बनाउने, बिहान उठेर नुहाइ धुवाइ गर्ने, अब बिहान ठ्याक्कै, मलाई फेरि मेरो एउटा बानी खराब छ, उठ्दा बित्तिकै आफूले मुख नधुँदै मलाई चिया चाहिन्छ, उसले ल्याएर दिन्छ चिया ल्याएर, अनि फेरि नुहाइधुवाइ गरेपछि फेरि एक कप चिया खाने बानी छ, अब सबै कुरा राम्रै छ। अनि एउटा कुरा नराम्रो भनेको, फेरि खाना खाने बेलामा अब आफूले खाने खाना कति अड्कलिन्छ नि, जबरजस्ती 200 ग्राम 300 ग्राम बढी हालिदिने, यति खानैपर्छ भन्ने, त्यो चाहिँ नराम्रो बानी। अरू सबै ठिकै छ।
यो श्रीमान श्रीमती भइसके पछाडि कहिले काहीँ भन्छन् नि परालको आगो, श्रीमान श्रीमतीको कल झगडा भन्छन्, अघिनोमा चाहिँ अघिल्लो पनि नठोसेसम्म बोल्दैन भन्छन्, कहिले काहीँ यसो कल झगडा केही यसो ठासठुस हुन्छै हुँदैन?
होइन, हुन्छ, त्यस्तो त अब नभए त जे दाम्पत्य जीवनै भएन, होइन र, कहिले काहीँ बाहिरको मान्छेहरूसँग कुनै काममा अथवा कसैसँग बोली यताउता गर्दा टेन्सन भएर घर आइयो भने मैले त्यो रिस बाहिर त बोक्न सक्दिनँ, इष्टमित्र भड्किन्छन्, तर घर आएर बुढीसँग पोख्छु कि, अनि त्यसैमा नि झगडा हुन्छ 1-2 घन्टा, अनि बोल्दै नबोल्ने कि ठुस्स जाने, अनि फेरि उसले फकाएर बोलाउन थाल्ने, त्यस्तो हुन्छ।
जस्तो चाहिँ घरमा श्रीमतीसँगको विषयमा बढी रिस उठ्छ कि बाहिरी कुराहरूमा पनि त्यो रिस चाहिँ घरमा आएर पोख्ने?
बाहिरी कुराहरूमा उठेको रिस आएर घरमा पोख्ने बानी छ मेरो।
सीता देवीजी,
हजुर,
यो त अलि भएन है क्या, होइन, बाहिर अरूसँग चाहिँ रिसाएर घरमा श्रीमतीसँग रिस पोख्न मिल्छ र?
मिल्दैन, त्यही भएर ठिक्क बोल्नु, अड्कलेर बोल्नु भन्छु कि मैले।
हजुर, कहिले काहीँ चाहिँ झगडा भइहाल्यो भने होइन, त्यो हुँदाखेरिमा त्यो फकाउन चाहिँ पहिला को अगाडि सर्नुहुन्छ?
यहाँ मैले फकाउनु पऱ्यो नि, मलाई त सेकेन्डरी सुटिहाल्छ, अब आफूले मिलाउनु पऱ्यो घर परिवार।
भनेपछि उहाँ चाहिँ फकाउन आउनुहुन्न?
अलि रिस कडै छ,
अनि चाहिँ उहाँकै गल्ती रहेछ होइन, उहाँकै कमजोरी रहेछ, त्यो कारणले चाहिँ रिस उठिरहेको छ, झगडा भइरहेको छ, अथवा चाहिँ केही मनमुटा भइरहेको छ भने उहाँ अगाडि सर्नुहुन्छ है सर्नुहुन्न? त्यो साम्य बनाउनको लागि
पछि बल्ल पछुताउनुहुन्छ,
मैले चाहिँ गलत गरेछु भन्ने चाहिँ महसुस चाहिँ गर्नुहुन्छ?
पछि गर्नुहुन्छ कि बेला बितिसकेपछि।
भनेपछि त बेसरी झगडा हुन्छ क्या तपाईँहरूलाई?
त्यस्तो होइन, नर्मल भनौँ न, बाहिरको रिस जति बोक्नु पर्ने हो, बाहिर त्यति रिसाउँदाखेरि त मान्छे त कुटिहाल्छ नि बाहिर त, अनि घर आएर बोक्ने।
अनि चाहिँ यसो तपाईँलाई चाहिँ मैले चाहिँ यो गलत गरेँ, बाहिरी बाहिरी मान्छेहरूसँगको रिस चाहिँ मैले श्रीमतीमा चाहिँ पोखेँ भन्ने त्यो भित्रबाट
महसुस हुन्छ। ऊ रिसाएर अनि एक दुई घन्टा म नबोलेपछि अनि बल्ल मलाई त्यो महसुस हुन्छ, रिस शान्त भएपछि त्यो उनीहरूको कुराहरू सबै बिर्सेपछि, बाहिरको कुरा बिर्सेपछि बल्ल पछुतो हुन्छ। मैले बाहिर भन्ने कुरा उनीहरूलाई भन्ने कुरा घर आएर बुढीलाई पो भने भन्ने हुन्छ।
अलिकति माया प्रेमको विषयमा कुराकानी गरौँ होइन, श्रीमान श्रीमती भइसकेपछि माया प्रेम सद्भाव सामिप्यता कहिलेकाहीँ चाहिँ कल झगडा मनमुटा पनि भइहाल्छ क्या। कहिलेकाहीँ चाहिँ उहाँले असाध्यै धेरै माया गर्दाखेरि आज मेरो श्रीमानले असाध्यै धेरै माया गर्नुभएको छ, के भएको छ रौ, अघि पछि भन्दा अलिक फरक खालको चाहिँ व्यवहार, फरक खालको माया, फरक खालको स्नेह मैले चाहिँ अनुभूति गरेछु भन्दाखेरि उहाँको त्यो माया दर्शाउने व्यवहार, माया दर्शाउने तरिका चाहिँ कस्तो हुन्छ नि?
उस्तै नै हो,
उस्तै नै
हुन्छ नि। कहिलेकाहीँ चाहिँ दाम्पत्य जीवनमा कहिलेकाहीँ अलिक खुसी हुँदाखेरिमा, केही कुरामा चाहिँ सफलता प्राप्त गर्दाखेरि अथवा चाहिँ पारिवारिक खुसी भयो होइन, अरू विभिन्न कुराहरू हुन्छन्, त्यस्तोमा चाहिँ असाध्यै आज चाहिँ मेरो श्रीमानले मलाई साह्रै माया गर्नुभयो, के भएको छ र आज मैले चाहिँ अलिक फरक खालको चाहिँ अनुभूति गरेको छु भन्दाखेरि कहिलेकाहीँ त्यो त आइरहन्छ दाम्पत्य जीवनमा, त त्यस्तो अवस्थामा चाहिँ उहाँले कसरी चाहिँ त्यो माया दर्शाउनुहुन्छ अथवा त्यो तरिका चाहिँ कस्तो हुन्छ भन्न खोजे?
अलिक खुसी हुनुहुन्छ,
हजुर,
उतिखेर खुसी हुनुहुन्छ, उतिखेर रिसाएको नि त हारे।
अनि चाहिँ उहाँ रिसाउँदा चाहिँ कसो गर्नुहुन्छ त? अघि भन्नुभयो क्यारे रिसाउनुहुन्छ धेरै भनेर,
होइन रिस त एकैछिनमा हो, फेरि पाँच मिनट
त्यो रिस पनि पोख्ने तरिका हुन्छ नि, चाहिँ कराएर चर्को स्वरले चाहिँ नि बोलेर होइन, अथवा चाहिँ नि अरू चाहिँ कुराहरू गरेर हुन्छ नि,
होइन चर्को नि बोल्नुहुन्न, ठिकै हो बोल्ने त।
विष्णुजी
हजुर,
तपाईँले महसुस गर्नुभएको छ मेरो श्रीमतीले चाहिँ आज मलाई असाध्यै माया गरेछन्, अघि पछि भन्दा अलि फरक खालको चाहिँ माया मैले अनुभूति गरेका छु भन्ने चाहिँ त्यस्तो क्षण
हजुर
अनुभव गर्नुभएको छ?
गरेको छु, कहिलेकाहीँ बिमारी परेको बेलामा
हजुर
बढी स्याहार सुसार गर्दाखेरि बढी माया गरेको हुन्छ, त्यही नै
त्यो बाहेक चाहिँ
हजुर त्यही नै म प्रायः जस्तो धेरै एक्सिडेन्टमा परिराखेको छु, कहिले गाडीबाट कहिले साइकलबाट, यो खुट्टा धेरैपल्ट साटोमा भाँचियो मेरो दाहिने खुट्टा, त्यतिखेर महसुस गरेको छु। अब टाइम टाइममा औषधि दिने, खाना खाना दिने, अब म बेडबाट बाहिर निस्किन नसक्ने पनि भएको थिएँ एक डेढ महिना जति, त्यस्तो बेलामा राम्रै माया गरेको थिएँ।
अनि रिसाउँदाखेरि चाहिँ कस्तो गर्नुहुन्छ त?
रिसाउँदाखेरि रुने, रिस उठ्ने रुने, जित्न नसकेँ त्यस्तै हो, रोइदिएपछि अनि जिते, अब रिसायो भन्ने बुझ्यो भयो।
भनेपछि तपाईँ चाहिँ फकाउनु जानु पर्यो?
हजुर, होइन फकाउनु पर्दैन, एक दुई घन्टा नबोलेपछि रिस मरिहाल्छ,
हजुर,
त रिस उठेको बेला नबोलिदिने।
अलिकति सन्तानको विषयमा कुराकानी गरौँ न, छोराछोरी कति हुनुहुन्छ?
हजुर, मेरो बाबु एउटा पहिलो बाबु 48 सालको, 48 सालमा जन्मे, अनि माइली सेकेन्ड सन्तान माइली छोरी भए 50 सालकी, अनि कान्छी छोरी 54 सालकी, तिनवटा हुन्। बाबुले यहाँ ब्याचलर पढ्दा पढ्दै अहिले आयरल्यान्ड गएको स्टुडेन्ट भिसामा, अहिले त अब अहिले यो सनबाट चाहिँ पढाइ पनि पुरा भयो, अनि त्यहाँको टिआर पनि पायो अरे, अब ए फागुनतिर आउने कुरो छ।
अनि छोरीहरू चाहिँ के गर्दै हुनुहुन्छ?
छोरीहरू ठुल छोरीलाई चाहिँ माइली छोरी भनौँ न, सन्तानमा छोरी माइली नै हो, अनि रजर दिएको छु, 2 वर्ष अगाडि बिहा गरिदिएँ, जहीँ यता दक्षिण कोरियातिर हुनुहुन्छ। कान्छी छोरी अहिले 12 पढेर फेसन डिजाइनर पढ्दै हो, अब छोरीको नि कान्छी छोरीको नि कुरो चलिरहेको छ, सायद बिहा गरिदिनु पर्ला अब भने जस्तो चित्त बुझ्यो भने, त्यसपछि अब 2 वर्षपछि फेरि बाबुको।
सीता देवीजी
हजुर,
जस्तो यो सन्तान जन्माउने विषयमा तपाईँहरू बिचमा होइन, बच्चा कहिले जन्माउने, कति वर्षको अन्तर पारेर जन्माउने, के जन्माउने भन्ने विषयमा श्रीमान श्रीमतीको बिचमा चाहिँ एक खालको छलफल, एउटा सल्लाह, एउटा योजना भयो कि भएन?
भयो,
तपाईँहरू बिचमा सरसल्लाह गरेर बच्चा चाहिँ यति बेला जन्माउने, यति वर्ष चाहिँ जन्मान्तर राख्ने भन्ने विषयमा छलफल चाहिँ भयो?
हजुर।
यो आजभोलिको चाहिँ नवदम्पतिहरूको लागि पनि होइन यो खालको चाहिँ नि सल्लाह, यो खालको चाहिँ नि एउटा छलफल होइन गर्नु चाहिँ कत्तिको आवश्यक छ जस्तो लाग्छ तपाईँलाई?
धेरै नै छ, ठिक थोरै सन्तान भयो भने सन्तानले नि स्याहार पाउँछन्, आफूले नि तिनीहरूको पालन पोषण गर्न सकिन्छ,
हजुर,
अब धेरै भयो भने गाह्रै हुन्छ, त्यही नै हो।
विष्णुजी
हजुर, होइन छलफल राम्रो कुरो छ हजुर, अब छलफल गर्नुपर्छ किन भन्दा अब अहिलेको मालमा आएर बच्चा बच्चीहरूले अब धेरै मिठाई खाने राम्रै लाउने भन्छन्, त्यही भएर धेरै सन्तान पायो भने गाह्रो हुन्छ, अब दुईवटा मात्रै तिन भनौँ न बढीमा तिनवटासम्म सकेसम्म त एउटा दुईवटामै रहन राम्रो हुन्छ, किन भन्दा बच्चाले पनि स्याहार सुसार पाउँछन्, राम्रो पालन पोषण हुन्छ, बाबा आमा पनि स्वास्थ्य जीवन राम्रो हुन्छ, सुखमय हुन्छ, सानो परिवार छोटो परिवार राम्रो हुन्छ, धेरै जन्माएर दुःख हो आफैलाई बच्चा।
तपाईँहरू दाम्पत्य जीवनमा बाँधीदेखि यहाँसम्म आइपुग्दाखेरि होइन दाम्पत्य जीवन जे जसरी बिताउनु भयो, एउटा चाहिँ नि अनुभव सङ्गाल्नु भएको छ दाम्पत्य जीवनको बारेमा, तपाईँको भोगाइमा तपाईँको बुझाइमा यहाँसम्म आइपुग्दाखेरि यो जीवन साथी भन्या के रहेछ, श्रीमान श्रीमती भन्या के रहेछ?
श्रीमान श्रीमती भने एक रथको दुई पाङ्रा हुन्, जस दुइटै राम्रो हुनुपर्छ, दुइटैले दुइटैलाई बुझ्नुपर्छ, एकले अर्कोलाई साथ दिनुपर्छ, त्यही नै हो।
कस्तो खालको जीवन साथी भयो भने चाहिँ जीवन सजिलो तरिकाले बिताउन सकिन्छ, जीवन सुखमय तरिकाले बिताउन सकिन्छ, जीवन चाहिँ सफल रूपले बिताउन सकिन्छ भन्ने जस्तो लाग्छ तपाईँलाई?
सबभन्दा एउटाको कुरा अर्कोले बुझिदियोस्, त्यही नै हो पिर मर्का
भनेको चाहिँ मनको कुरा बुझ्ने श्रीमान भयो भने जिन्दगी बिताउन सजिलो हुन्छ, सुखमय तरिकाले बित्छ भन्ने लाग्छ।
धन सम्पत्ति भन्दा नि श्रीमान नै असल हुनुपर्छ, त्यही नै हो।
विष्णुजी
हजुर, त्यही नै हो सर, अब दम्पत्य जीवन भनेको अब झै झगडा नगरिकन राम्रोसँग बसियो भने त्यही नै जीवन राम्रो हो, आखिर अब छोराछोरी बाबाआमा सबै बाबाआमासँग छोडिँदै आइन्छ होइन, छोराछोरी पनि आफ्नो आफ्नो कमाउने बाटोमा लाग्छन्, आखिरी बाँचुन्जेल सँगै साथी भनेको नै बुढाबुढी नै हो, श्रीमान श्रीमती नै हो, अब अरू त अब छोराछोरी त अब कहिलेकाहीँ आउने हुन्, अब धेरै भयो भने पनि कहिले उसकोमा जानुपर्ने हुन्छ, एउटै छोराछोरी छ भनेदेखि अब विदेशतिर कतै भनौँ न जागिर पेसामा छोडिदिनु पऱ्यो, उनीहरूको पनि भावना बुझ्नु पऱ्यो होइन, बुझ्दाखेरि अब आफैसँग बस भन्ने कुरा हुन्न, अहिले यस्तो महँगीको जमाना छ, अलिक दुई चार पैसा नकमाएसम्म उनीहरूलाई नै भुलेन गाह्रो हुन्छ, त्यही भएर छोडिदिनुपर्ने हुन्छ, र आखिर जीवन सङ्गिनी भनेकै जीवनसाथी भनेकै बुढाबुढी नै हो, बाँचुन्जेल दुवैजना भएपछि हुँदैन, अब काल त अब कसको अघि पछि हुन्छ र थाहा हुँदैन, बाई चान्स एकजना अघि पछि हुँदा अनि त्यतिखेर बल्ल छोराछोरीले गएर स्याहार गर्ने हुन् लैजाने हुन् एक्लो भएको बेलामा।
सीता देवीजी
हजुर,
तपाईँहरू दाम्पत्य जीवनमा बाँधिएको झन्डै झन्डै 30 वर्ष जति पुगिसक्यो होइन,
29 पुगेर 30 लाग्यो,
यो समयमा आइपुग्दाखेरि जे जसरी बिताउनु भयो सुख दुःख सङ्घर्ष होइन, अहिले चाहिँ छोरा चाहिँ विदेशमा भन्नुभयो क्या अरे, छोरी पनि विवाह गरेर घरमा पठाइसक्नुभयो, अहिले चाहिँ कान्छी छोरी तपाईँहरू दुईजना चाहिँ बसिरहनु भएको छ, आजभोलिको चाहिँ यो दाम्पत्य जीवन कसरी चलिरहेको छ त?
आजभोलिको ठिकै राम्रै छ, छोरो नि एउटै छोरो भयो भने एकदमै असल छ, पढाइमा नि ट्यालेन्ट नै थियो, अहिले विदेश गयो भने सबैले माया गर्छन्, एकदमै असल छ। ठुली छोरीको नि ज्वाइँ एउटै हुनुहुन्छ, बहिनी नानीहरू तिनवटा हुनुहुन्छ, सम्झी सम्झिने ठिक हुनुहुन्छ, एकदम राम्रो छ। अब कान्छी छोरीलाई चाहिँ राम्रो जस्तो ठुली छोरीको ज्वाइँ हुनुहुन्छ त्यस्तैलाई दिन पाए हुन्थ्यो भन्ने हो, त्यही नै हो।
विष्णुजी
हजुर, त्यही हो सर, अब छोराछोरी अब सबैको सुख शान्ति देख्न पाए त्यही राम्रो हुन्छ, हामीहरू चाहिँ अब बुढाबुढी भएपछि अब त्यही त हो, एउटा भैँसी पालिया छ अहिले, बाहिर किनेको दुध खानभन्दा घरको दुध मिठो हुन्छ, त्यही भएर अब बिहान उठ्ने पानी सानी तताउने भैँसीलाई स्याहार सुसार गर्ने अनि यसो चौकतिर जाने कहिले काहीँ पत्रिका हेर्ने आउने गर्छु, त्यसरी नै टाइम पास।
अबको दाम्पत्य जीवन चाहिँ के गरी बिताउनु पाए हुन्थ्यो, कस्तो गरी बिताउनु पाए हुन्थ्यो भन्ने लागेको छ त?
हजुर, अब त यस्तो छ, अब कान्छी छोरीको नि विवाह गरिदिएपछि बाबुलाई नै बिहा गरिदिने, अब मिलेसम्म अब छोरा बाबु छोरा आमा छोरा भनौँ न एकैठाउँ परिवार आफ्नो परिवार एकैठाउँ बस्ने प्रोसेस मिलाउनतिर जानु पर्ला नि, बाबु विदेशमै बसेछ भने पनि अब कहिले 6 महिना यता 6 महिना उता गरेर भए पनि बस्नु पर्ला।
तपाईँहरूसँग यसरी यो दाम्पत्य जीवनको बारेमा कुराकानी गर्दै गर्दाखेरि यति बेला यो आवाजलाई सामुदायिक रेडियो विजय एफएम 101.6 मार्फत तमाम श्रोता आफन्तले सुनिरहनु भएको छ, यसरी आफ्नो जीवनको बारेमा आफ्नो दाम्पत्य जीवनको बारेमा रेडियोबाट प्रत्यक्ष कुराकानी गर्न पाउँदाखेरि कस्तो लागेको छ नि
यहाँलाई? एकदम राम्रो लागेको, आफूलाई मनमा लागेको कुरा बोल्न पाइएछ, त्यही नै हो।
हजुर, रमाइलो लागेको छ। अब आफ्नो जीवनमा भोगेका, दाम्पत्य जीवनमा भएका कुराहरू गर्न पाइयो, साह्रै खुसी लाग्यो। विजय एफएमलाई धन्यवाद, टिमलाई सहित।
ती रेडियो सुनेर बस्नुहुने श्रोता आफन्त होइन, तपाईँहरू जस्तै दाम्पत्य जीवन बिताइरहनु भएका चाहिँ नि जोडीहरूलाई, दम्पतिहरूलाई यो चाहिँ कार्यक्रम जीवन साथी मार्फत तपाईँहरूको दाम्पत्य जीवनको अनुभवबाट के भन्न चाहनुहुन्छ, के शुभकामना, के सन्देश दिन चाहनुहुन्छ नि?
होइन, अब बुढाबुढी सबै राम्रोसँग, सबै जहाँ जे जस्तो अवस्थामा हुनुहुन्छ, बुढाबुढी माया प्रेममा बसेर बस्नुभयो भने त्यही नै राम्रो। आखिरी अन्त्यमा गएर साथी भनेकै बुढा अथवा बुढी हो। अब बुढेसकाल हुँदा पनि मैले एकजनाको देखाएको थिएँ कि, त्यहाँ यता गाउँतिर जाँदाखेरि एकजना बुढो मान्छे 80 वर्षको टुक्रुक्को बसेका थिए बाहिर, अनि बुढीले तिनै 80 वर्षकै जस्तै बुढी आमाले गएर भित्रबाट चिया ल्याएर आएर, अनि दुईजनाले चाहिँ कप एक कप राखेर, बुढीले बुढाको मुखा हेरेर, बुढाले फेरि बुढीको मुखा हेरेर चिया पिउँदै थियो। आखिर जीवनसाथी भनेको बुढाबुढी नै रहेछ, छोराछोरी भनेको अब सबै छोडिदिनु पर्ने रहेछ, कमाउनु जान, यताउता आफ्नो व्यवस्था गर्न छोडिदिनु पर्ने रहेछ। आखिर बुढाबुढी हुँदासम्म दुवैजना बाँचियो भने त्यही नै राम्रो हो।
सीता देवीजी,
हजुर, अब रेडियो सुनेर बस्नुहुने सम्पूर्णलाई एक्लै अर्काको कुरा बुझ्नु, मिलेर बस्नु, छोराछोरीलाई राम्रो संस्कार सिकाउनु, त्यही नै हो। अहिलेको कलियुगमा धेरैका छोरा पनि बिग्रिहन्, छोरी पनि बिग्रिहन्, त्यही भएर छोराछोरीलाई राम्रो सिकाउनु होला, यही नै भन्छु म।
यति बेला हामी यो कुराकानीको अन्तिम अन्तिमतिर छौँ, यो कुराकानीलाई यति टुङ्ग्याउनुपर्छ, कार्यक्रमको निर्धारित समय सकिन लागेको छ। अन्त्यमा चाहिँ तपाईँहरूलाई केही भन्न मन लागेको कुरा भनौँ भनौँ लागेको तर छुटेको बिर्सेको त्यस्तो कुरा केही छ कि?
हजुर, अहिले केही पनि छैन सर। अब यो हामी विजय एफएमसँग कुरा गर्न पायौँ, यसरी बोल्न पायौँ, यो विजय एफएमलाई धेरै धेरै धन्यवाद छ। यस्ता कुराहरू फेरि अरू पनि दाम्पत्य जीवनको बुढाबुढीहरूसँग गएर लिइदिनु होला अन्तर्वार्ता। धेरै धेरै धन्यवाद छ। यहाँ गोकुल भण्डारीजीलाई पनि धेरै धेरै धन्यवाद छ, यहाँ हाम्रै घरमा आएर यस्ता हाम्रा अनुभवका कुराहरू हामीले पोख्न पाइयो, खुसी लाग्यो।
देश विदेश सम्पूर्ण जहाँ जहाँ हुनुहुन्छ सब इष्टमित्र दाजुभाइ दिदीबहिनी सम्पूर्णलाई नमस्कार।
हजुर,
अनि विजय एफएमलाई नि धेरै धेरै धन्यवाद,
यही भन्न चाहनुहुन्छ?
हजुरलाई पनि धेरै धेरै धन्यवाद, नमस्कार।
हुन्छ, कार्यक्रममा सहभागी बन्नुभयो, आफ्ना जीवनका अनुभव अनुभूतिहरू राखिदिनु भयो, कार्यक्रममा सहभागी भएर आफ्ना जीवनका कुरा राखिदिनु भएकोमा तपाईँहरू दुवैजनालाई धेरै धेरै धन्यवाद छ। तपाईँहरू बिचको यो माया, यो प्रेम, यो सद्भाव, यो सामिप्यता अझै बढ्दै जाओस्। तपाईँहरूको सफल र सुखमय दाम्पत्य जीवनका लागि मेरो तर्फबाट यहाँहरूलाई धेरै धेरै शुभकामना छ। अहिलेलाई हामी यो कुराकानी यहीँ टुङ्ग्याउँछौँ।
हस्, नमस्कार।
हस् त, धन्यवाद।
आजको कार्यक्रम जीवन साथीमा हामीले भरतपुर महानगरपालिका वडा नम्बर 9 शरदपुर चितवनमा बस्नुहुने विष्णु प्रसाद कण्डेल र सीता देवी कण्डेलसँग उहाँहरूको दाम्पत्य जीवनको बारेमा कुराकानी गर्यौँ। उहाँहरूसँग गरिएको यो कुराकानीसँगै आजका लागि कार्यक्रम जीवन साथीको निर्धारित समय यहीँ सकिन लागेको छ। यतिन्जेलको प्राविधिक सहयोगका लागि प्राविधिक सहकर्मी राजेन्द्रलाई धेरै धन्यवाद। कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद। अर्को हप्ताको आइतबार नयाँ दम्पतिसँगको कुराकानी लिएर हामी पुनः आउनेछौँ। तबसम्मका लागि कार्यक्रमबाट प्रविधिका राजेन्द्रसँगै म गोकुल मोहित भण्डारी पनि बिदा हुन्छु। नमस्ते, तपाईँको यो साता शुभ रहोस्।